बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम भेजते हैं मोहम्मद और आले मोहम्मद पर। अस्सलाम वालेकुम नाज़रीन, सुबह खैर। और इस दुआ के साथ कि हमारे अजीज नाज़रीन जहाँ भी होंगे बिल्कुल खैर खैरियत से होंगे। अस्सलाम वालेकुम।
वालेकुम सलाम, कैसी हैं आप?
अल्लाह का शुक्र, आप ठीक हैं?
बिल्कुल ठीक ठाक। सलाम अर्ज करता हूँ अपने प्यारे नाज़रीन की खिदमत में। जी, और 7:30 बजे तकरीबन हम लोग अपना प्रोग्राम शुरू करते हैं तेहरान से, और उम्मीद करेंगे कि आज का प्रोग्राम भी आपको पसंद आएगा। मौजू हमारे हफ्ते का चल रहा है हिजाब और पर्दे करना और उसकी अहमियत। इंशाल्लाह हम गुफ्तगू चलाएंगे अपने प्रोग्राम।
हाँ बिल्कुल, हमारे अजीज नाज़रीन में प्रोग्राम के दौरान हमारा जो है वो साथ दे सकते हैं। हमारे हफ्ते के मौजू के बारे में आप जो कुछ कहना चाहें आप हमारे साथ शेयर कर सकते हैं। इंशाल्लाह प्रोग्राम के अगले हिस्से में मैं आपको बताऊंगी कि किस तरह आप प्रोग्राम के दौरान हमारा साथ दे सकते हैं।
बिल्कुल
ठीक है, खुर्रम, साथ मिलकर प्रोग्राम का बाकायदा आगाज करते हैं। जिस तरह हमारे अजीज नाज़रीन जानते हैं कि रमजानुल मुबारक के जो है महीने में है, हम हर दिन की एक दुआ सुनते हैं, तो साथ मिलकर सुनते हैं आज के दिन की दुआ और उसके बाद प्रोग्राम को आगे बढ़ाएंगे।
हमारे साथ रहिएगा।
بسم الله الرحمن الرحيم اللهم وفر حظي فيه من النوافل واكرمني فيه بإحضار المسائل وقرب فيه وسيلتي إليك من بين الوسائل يا من لا يشغله إلحاح الملحين برحمتك يا أرحم الراحمين اللهم رب الشهر
जी अजीज नाजन, इस दुआ के साथ के अल्लाह ताला की बारगाह में हम सब की इबादतें दुआएं जो हैं वो सब कबूल हो इंशाल्लाह, आमीन। ठीक हो रहा, हम अपने मोहतरम मेहमानों के बारे में नाजन को बता दें।
सही, दीपन जान घोष हमारे साथ होंगे इंशाल्लाह। नाजन स्टूडियो में MSc नैनो टेक्नोलॉजी एंड तेहरान यूनिवर्सिटी ऑफ मेडिकल साइंस और फंक्शनल फूड्स के बारे में, उनकी अफादियत और नैनो टेक्नोलॉजी का उसमें क्या रोल है इसके बारे में डॉक्टर हमारे साथ बात कर रहे थे। इंशाल्लाह उनसे मजीद हम इसी मौजू को, पिछले हफ्ते उन्होंने गुफ्तगू शुरू की थी, आज भी उसी मौजू को।
बिल्कुल, बहुत ही दिलचस्प मौजू भी था इनका। जी हाँ इंशाल्लाह, हम इस्लामाबाद स्टूडियो से ज्वाइन करेंगे प्रोफेसर सुल्तान साहब।
इस्लामाबाद से?
इस्लामाबाद स्टूडियो
जी, स्टूडियो से नहीं है जी,
चले ठीक है, इस्लामाबाद से स्काइप के जरिए हमें ज्वाइन करेंगे प्रोफेसर सुल्तान साहब, और हमारे हफ्ते के मौजू के बारे में या जो चल रहा है हिजाब, इंशाल्लाह उस पर वो रोशनी भी डालेंगे। और मोहतरम नाज़रीन, आप भी हमारा साथ दे सकते हैं, हमारे मोहतरम माहिरीन जो स्टूडियो में तशरीफ लाते हैं उनसे कोई सवाल आप पूछना चाहें तो पूछ सकते हैं। किस तरह? व्हाट्सएप और वाइबर के नंबर आप स्क्रीन पर देख रहे हैं, और इंशाल्लाह आप उस पर हमें मैसेज करके अपना सवाल पूछ सकते हैं, या आप स्टूडियो में जो है वो कॉल भी कर सकते हैं। जल्द ही स्क्रीन पर आप नंबर देखेंगे, और इसके अलावा रास्ते जो है वो खुर्रम आपको बताएंगे।
जी बिल्कुल, हमारा ईमेल एड्रेस है, बहरहाल जो नाज़रीन हमारे वाइबर व्हाट्सएप वगैरह इस्तेमाल नहीं करते वो nasimizindagi@gmail.com पे हमें ईमेल सादा भेज सकते हैं, NASEEMEZINDAGI, सही मैंने स्पेलिंग बोला ना?
अच्छा,
तो इस पे आप जो है हमें ईमेल भेज सकते हैं, उसके अलावा जैसे कि रुबाब ने कहा कॉल कर सकते हैं आप अपना फ़ोन नंबर हमें वाइबर व्हाट्सएप पे facebook.com/SUTMorningShow पर भेजें, हम आपको कॉल बैक करने की कोशिश करेंगे। प्रोग्राम हमारे साथ शामिल हों, कोई सवाल जो हमारे आज के मौजू जो चल रहा है उस सिलसिले में, या कोई बात आप हमारे हफ्ते के मौजू के सिलसिले में करना चाहते हैं, हमें बहुत खुशी होगी।
बिल्कुल, और खुर्रम एक रास्ता भूल गए, वो है इंस्टाग्राम का रास्ता। जी हाँ, नसीम जिंदगी के नाम से हम इंस्टाग्राम पर भी मौजूद है, हमारी जो प्रोग्राम की तस्वीरें वगैरह हैं वो बाकायदा वहाँ पर अपलोड हो सकती हैं, आप वहाँ पर भी हमारा साथ दे सकते हैं। जी हाँ,
तो यहाँ पर वर्जिश करना है थोड़ी सी।
जी हाँ, तो साथ मिलकर देखते हैं हमारे वर्जिश का हिस्सा प्लैटिस, और उसके बाद प्रोग्राम को आगे बढ़ाएंगे। हमारे साथ रहिएगा।
بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم. ہمیں امید ہے کہ آپ بخیر و عافیت ہوں گے, اور آج جو ہم ورزش بتا رہے ہیں اس کے اہم نکات پر آپ پوری توجہ دیں گے تاکہ آسانی کے ساتھ یہ ورزش کر سکیں. تو دوستو تیار ہو جائیے. میں آپ کو بتاؤں کہ یہ جو اسٹیپ ہے اس کے ابتدا میں ہم چاروں ہاتھ پیروں کا استعمال کریں گے, اور پیر کولوں کی چوڑائی میں کھلیں گے جبکہ ہاتھ شانوں کی چوڑائی میں ہم کھولیں گے. کلائی, کوہنی اور شانے ایک ہی لائن میں رہیں گے, اور اس کے بعد ہم جسم کو سامنے کی طرف کھولیں گے. دیکھیے میرا ایک پیر پیچھے کی طرف جائے گا, میں آپ کو اس اینگل سے دکھاتا ہوں. دیکھیے میرا پیر پیچھے کی طرف چلا گیا اور ہتھیلی آگے کی طرف گھوم گئی, اور ہاتھ کو سر کے پیچھے لے کر جائیں گے, سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر اوپر لے آئیں گے. اگر آپ کے کمر میں کوئی تکلیف ہے یا گھٹنے میں تکلیف ہے تو پیر کو زیادہ اوپر لانے کی ضرورت نہیں ہے. تو یہ شروع کرتے ہیں. سانس لیجئے, سانس چھوڑتے ہوئے پہلو کے بل گھوم جائیں, ہاتھ ران پر رکھیں. دیکھیے میرا گھٹنا بالکل آگے کی طرف ہے اور ہاتھ شانے کے نیچے ہے, سامنے کی طرف ہتھیلی ہے, اور یہ ساری چیزیں جو ہیں وہ ایک سطح پر ہیں. ہاتھ اوپر لے جائیں گے, دائنے ہاتھ کو سر کے پیچھے رکھیں گے, سانس لیں گے اور سانس چھوڑتے ہوئے دھیرے دھیرے پیر کو اوپر لے آئیں گے, اور سانس لے کر پیر نیچے رکھیں گے اور سانس چھوڑتے ہوئے پیر کو اوپر لا کر روک دیں گے. پھر سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر کو آگے لے کر آئیں گے, اور سانس لیتے ہوئے پیر کو پیچھے لائیں گے, اور پھر سانس چھوڑتے ہوئے تھوڑا سا پیچھے لے جائیں گے. ایک بار پھر پیر زمین پر رکھیں. دوسرے زاویے سے میں آپ کو دکھاتا ہوں. ہاتھ سر کے پیچھے رہے گا, سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر اوپر لائیں گے, سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر کو آگے لے آئیں گے. پیٹ کے مسلس پوری طرح سے کھینچے رہیں, 90 ڈگری سے زیادہ پیر کو آگے لانے کی ضرورت نہیں ہے. ایک بار پھر کرتے ہیں. سانس چھوڑتے ہوئے پیر آگے آئے گا, اور پھر سانس لے کر پیر پیچھے. آپ لوگ ریلیکس ہو جائیں. اگلا مرحلہ جو ہے اس میں ہم پیر کو تھوڑا پیچھے لے جائیں گے. اس مرحلے میں ہم پیر کو اوپر سے تھوڑا سا پیچھے کی طرف لے جائیں گے. بہت زیادہ پیچھے لے جانے کی ضرورت نہیں ہے. میں پہلو کی جانب سے آپ کو دکھاتا ہوں. دیکھیں میں بہت زیادہ پیچھے نہیں لے جاتا ہوں پیر کو, بلکہ تھوڑا سا, کیونکہ اگر آپ پیر کو زیادہ پیچھے لے جائیں گے تو کمر پر پریشر آئے گا. بلکہ تھوڑا سا پیر کو لے جائیں گے تو اس سے رانوں میں کھنچاؤ پیدا ہوگا, اور یہی ہمارے لیے کافی ہے. اس پورے اسٹیپ کو پیٹ کے مسلس کے ذریعے ہم کنٹرول کرنے کی کوشش کریں گے. ہاتھ زمین پر رکھیں اور دوستوں کے ساتھ شروع کرتے ہیں. ہاتھ سر کے پیچھے, ناک سے سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر کو اوپر لے آئیں گے. پنجے کھینچے ہوئے رہیں, پیٹ کے ذریعے کنٹرول کریں. سانس لیجئے اور سانس چھوڑتے ہوئے پیر کو آگے کی طرف لے کر آئیں, اور سانس لے کر پیچھے لائیں گے, اور پھر سانس چھوڑتے ہوئے تھوڑا سا پیچھے لے جائیں گے. ایک بار پھر کرتے ہیں. سانس لیں گے, سانس چھوڑتے ہوئے پیر آگے, سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر پیچھے, اور پہلے والی حالت میں آ جائیں. ناظرین امید ہے کہ آپ نے اہم نکات پر پوری توجہ دی ہوگی. میں اپنے ساتھی سے کہوں گا کہ وہ یہاں پر آئیں, میں ان کے جسم پر آپ کو کچھ اہم باتیں بتاتا ہوں. ہتھیلیاں زمین پر ہیں, ہاتھ شانوں کی چوڑائی میں کھلے ہوئے ہیں, سانس لیں, سانس چھوڑتے ہوئے پہلو کے بل گھومیں, ہاتھ ران پر رہے. دیکھیے کہ پیر, گھٹنے, شانے اور ہاتھ سب ایک لائن میں ہیں. سانس لیں اور سانس چھوڑتے ہوئے ہاتھ کو سر کے پیچھے لے جائیں, سانس لیں, سانس چھوڑتے ہوئے پیر کو تھوڑا سا اوپر لے کر آئیں. دیکھیے جب پیر کو اوپر لے کر آتے ہیں تو پیر آگے یا پیچھے کی طرف نہیں ہوتا, بلکہ ہاتھ کی اور جسم کی سیدھ میں ہی ہوتا ہے. ایک بار پھر کریں. سانس لیں, سانس چھوڑتے ہوئے پیر اوپر لائیں. دیکھیے پیٹ بھی اندر کی طرف ہے پوری طرح سے. سانس چھوڑتے ہوئے پیر آگے لے جائیں, بہت اچھا, اور سانس لیتے ہوئے پیر پیچھے لائیں, اور سانس چھوڑتے ہوئے اور پیچھے لے جائیں, بہت اچھا. پیر نیچے رکھیں, بہت شکریہ. ناظرین ہمیں امید ہے کہ آپ نے یہ اسٹیپ اچھی طرح سے سیکھ لیا ہوگا. ہمارا پروگرام یہیں پر ختم ہوتا ہے. اگلے پروگرام تک کے لیے ہمیں اجازت دیجیے. خدا حافظ. یہ اسٹیپ ہم آپ کو پھر سے کر کے دکھائیں گے. اسٹیپ کی شروعات میں چاروں ہاتھ پیر سے تیار ہوں اور سانس لیں اور سانس چھوڑتے ہوئے آگے کی طرف گھوم جائیں. پیر زمین پر رہیں, ہاتھ جسم کے نیچے. سانس لیں اور سانس چھوڑتے ہوئے دایاں ہاتھ سر کے پیچھے. سانس لیں اور سانس چھوڑتے ہوئے پیر کو اوپر لائیں. سانس لیں اور سانس چھوڑتے ہوئے پیر کو آگے کی طرف لے کر آئیں. سانس لیں اور پیر کو پہلی والی حالت پہ لائیں اور پھر سانس چھوڑتے ہوئے پیچھے لے جائیں. ایک بار پھر کرتے ہیں. سانس لیں, سانس چھوڑتے ہوئے پیر آگے کی طرف. سانس لیں اور سانس چھوڑتے ہوئے پیر پیچھے.
جی عزیز ناظرین, پھر خوش آمدید کہتے ہیں آپ سب کو آپ کے اپنے پروگرام نسیم زندگی میں. امید کرتے ہیں پریکٹس کے حصے کے ساتھ آپ نے ورزش بھی کی ہوگی, اور یہ تو اب آپ کا ہر روز کا جو ہے وہ کہہ سکتے ہیں ایک معمول سا بن گیا ہوگا کہ ہر روز ہلکی پھلکی ورزش آپ کی صحت کے لیے بہت ضروری ہے. لیکن اس بات کا خاص خیال رکھیں کہ آپ کو خاص نکات کا جو ہے وہ خاص خیال رکھنا ہے. جی ہاں, اور میرے خیال سے اب وقت ہوا ہے خرم ہم سب چلیں گے اسلام آباد, جہاں پر محترم پروفیسر سلطان صاحب ہمارے ساتھ موجود ہیں. پروفیسر صاحب سلام عرض کرتی ہوں آپ کی خدمت میں. پروگرام میں آپ کو خوش آمدید بھی کہتی ہوں. اور پروفیسر صاحب, ہمارے ہفتے کا موضوع چل رہا ہے حجاب کے بارے میں, اور آج کا جو ہمارا موضوع ہے وہ رہے گا ایران میں مختلف ادوار پہ پردے کی اہمیت, اور میں چاہوں گی آپ اس موضوع پر روشنی ڈالیے.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین, اما بعد فاعوذ باللہ السمیع العلیم من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. یا ایها النبی کل ازواجک و بناتک و نساء المؤمنین یدنین علیہن من جلابیبہن و ادنا ان یعرفن فلا یؤذین وکان اللہ غفور رحیم. صدق اللہ مولانا العظیم. اللہ رب العالمین کی حمد و ثنا اور اس کے پیارے محبوب حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم پر درود و سلام کے بعد, ظہور اسلام سے قبل جب ہم تاریخ عالم اور اقوام عالم پر نظر ڈالتے ہیں اور ان کا جائزہ لیتے ہیں تو پتہ چلتا ہے کہ بعض قوموں میں پردے کا رواج تھا, اور ان تاریخی شواہد کی روشنی میں کہا جا سکتا ہے کہ ایرانیوں اور یہودیوں میں پردے کا رواج تھا, مگر ان کے پردے کا قانون اسلامی پردے کے قانون سے زیادہ سخت تھا. صحیح. اور اس کے ساتھ دور جاہلیت میں عربوں میں جو پردہ, اس کے حوالے سے کوئی ایسی معلومات نہیں کہ عربوں میں کوئی پردہ موجود تھا, لیکن عربوں کے اندر جو پردے کا رواج ہوا وہ اسلام کے آنے کے بعد آیا.
صحیح.
اور اس سلسلے میں ایک امریکی مصنف ہیں تاریخ تمدن کے, ویل دوران, وہ اس میں یہودیوں کے قانون کے حوالے سے, پردے کے حوالے سے وہ لکھتے ہیں اور بتاتے ہیں کہ اگر کوئی یہودی عورت قانون کے پردہ کی خلاف ورزی کرتی, یعنی برہنہ سر عام لوگوں کے سامنے آ جاتی, یا شارع عام پر سود کاٹتی, یا وہ کسی فرد سے اپنا دکھڑا کہتی, یا اتنی اونچی آواز سے بات کرتی جس سے اس کا پڑوسی اس کی آواز سن لیتا, تو پھر اس کے خامد کو, شوہر کو یہ حق حاصل تھا کہ وہ اس کو بغیر مہر ادا کیے طلاق دے دیتا.
اچھا.
مختصر یہ کہ یہودیوں کے ہاں جو پردے کا قانون تھا وہ اسلام کے پردے سے انتہائی سخت تھا.
صحیح.
یہی اسی تاریخ تمدن کا مصنف مزید آگے چل کر ایرانیوں کے حوالے سے کچھ اس طرح کا خیال کا اظہار کرتا ہے کہ زرتشت کے زمانے میں عورتوں کو بڑا اونچا مقام حاصل تھا, وہ کھلے چہروں کے ساتھ مردوں کے سامنے آیا جایا کرتی تھیں, اور مزید اس سے آگے بڑھتے ہوئے کچھ اس نے یوں اپنے خیالات کا اظہار کیا ہے کہ وار یوش کے بعد خاص طور پر سرمایہ دار طبقے میں عورت کا مقام خاصا پست ہو گیا تھا.
جی.
اور معاشی بدحالی کی وجہ سے عورتوں کو جو ہے وہ کام کاج کے لیے عام لوگوں کے پاس آنا جانا پڑتا تھا, तो उन औरतों के लिए तो ये आजादी रही, मगर जो घरेलू औरतें थी उन औरतों के लिए महीने के मखसूस अयाम के अंदर अपने घर में गोशा नशीनी इख्तियार करना पड़ती थी। लेकिन वक्त के गुजरने के साथ साथ ये गोशा नशीनी का वक्फा वसत इख्तियार करता गया, हत्ता कि ये जो है वो गोशा नशीनी का वक्फा उनकी पूरी इज्तिमाई जिंदगी को अपनी लपेट में ले लिया। और मुसलमानों के यहाँ भी यही पर्दे की बात पाई जाती है, जो उसके कौल ये बात कही जाती है, और ऊंचे घरानों की औरतों को बाहर निकलने की मुकम्मल पाबंदी थी और वो बगैर पालकी के बाहर नहीं निकल सकती थी और खुले बंदों के अंदर उनका आना जाना ममनू था। लेकिन इसके साथ साथ उनको जो है वो शोहरों के अलावा किसी मर्द के साथ बात करने और उनके सामने आने की कतई तौर पर ममानियत थी। हत्ता कि वो बाप उनका जो है वो मर्द बाप की शक्ल में होता या भाई की शक्ल में होता, उनकी कतन उनको उनके साथ मुलाकात की जो है वो इजाजत न थी। इसी तरह वेल्डोरान वह ईरानी कानून के तहत औरत अपने मखसूस अयाम के मुताबिक वो बाहर निकलने पर पाबंद यानी उसकी पाबंदी थी और वो अपने कमरे के अंदर महबूस होकर रहती थी और घर के तमाम अफराद उससे दूरी इख्तियार करते थे और यही चीज कदीम ईरान के अंदर सख्त पर्दे का बायस बनी। अच्छा। वेल्डोरान के कौल के मुताबिक यहूदियों में हायजा औरत के लिए यही दस्तूर था और इसी बिना पर मुसलमानों के अंदर भी ये कानून पर्दे का जो है वो राइज हुआ। मगर जब हकीकत की नजर से देखा जाए तो इस मुसन्निफ की ये बात हकीकत से कोई ताल्लुक नहीं रखती है।
अच्छा।
मुसलमानों के यहाँ हायजा औरत के लिए ये तो है कि वो नमाज और रोजा की इबादत से उसको रोका गया और इन अयाम मखसूस में उसको ज़ौजियत के ताल्लुकात से भी रोका गया, लेकिन ये कतई तौर पर कहीं भी कोई कायदा और ज़ाब्ता इस्लाम के अंदर नहीं मिलता है कि उस के ऊपर कोई मुआशरत के उमूर के अदायगी में ऐसी पाबंदी लगाई गई हो कि वो गोशा नशीनी इख्तियार करने पे उसे मजबूर किया गया हो। वेल्डोरान का ये के बाद जो है वो उन्होंने इस्लाम जो है वो ये इस्लाम के अंदर पर्दा राइज हुआ, हालांकि ऐसी बात नहीं है। ईरानियों ने जब इस्लाम कबूल किया तो उससे पहले अल्लाह रब्बुल आलमीन ने कुरान मजीद के अंदर पर्दे के आकाम नाजिल फरमा चुका था और फिर इसके साथ वो मुसन्निफ ईरानियों के बारे में कदीम ईरानियों के हवाले से वो कहता है कि उन्हें दाश्ता रखने पर मुकम्मल जो है वो आजादी थी और उसकी पाबंदी न थी और उनकी दाश्ताएं यूनानी माशूकाओं की तरह उनके साथ आजाद घुमा फिरा करती थी और उनकी महाफिल और उनकी तकरीबात में आजादी के साथ आया जाया करती
जी,
थी। लेकिन जो मनकुआ औरतें थीं उनको आम घरों में अपने अपने घरों के अंदर पाबंदी के साथ रहना पड़ता था और यही कदीम रस्म बाद में अहले इस्लाम के अंदर मुंतकिल हुई। हालांकि ऐसी बात नहीं है।
बहुत शुक्रिया
जी,
बहुत शुक्रिया प्रोफेसर सुल्तान साहब, आपका बहुत शुक्रिया। बहुत ही अमीर और बहुत ही गहरे तरीके से आपने हमारे नाज़रीन के लिए जो है आज का मौजू जो है आपने रोशन किया। बहुत शुक्रिया आपका अदा करते हैं कि आपने प्रोग्राम के लिए वक्त निकाला। बहुत ही बेहतरीन गुफ्तगू रही आपकी जी। प्रोफेसर सुल्तान साहब थे, इन्होंने इस्लामाबाद से हमें ज्वाइन किया। उनकी तस्वीर देखने में शायद नाज़रीन थोड़ा सा जो है वो मसला पेश आया था, इसलिए हमने उनसे टेलीफोनी रब्ता किया। इस सिलसिले में हम आपसे माजरत चाहते हैं
जी। वक्फा ले लेंगे यहाँ पर।
जी हाँ, वक्फा लेते हैं।
बिल्कुल जी, वक्फा ले लेते हैं और फिर आप लोगों के खिदमत में हाजिर होंगे, गुफ्तगू को आगे बढ़ाएंगे, प्रोग्राम को आगे बढ़ाएंगे।
जी हाँ बिल्कुल।
और इंशाल्लाह हमारे साथ दीपन जान घोष होंगे इंशाल्लाह स्टूडियो में वक्फे के बाद और उनसे गुफ्तगू आगे बढ़ाएंगे, तो हमारे साथ रहिएगा।
मुस्तफा से वाबस्ता उल्फतों का क्या कहना, दुश्मनान हक के लिए नफरतों का क्या कहना, दोस्तों पर जूदो सखा दुश्मनों के हक में दुआ, रहमते दुआलम की शफकतों का क्या कहना, खुद खुदा ने बख्शी है ان کے ذکر کو رفعت خود خدا نے بخشی ہے, ان کے ذکر کو رفعت ذاکر محمد کی عظمتوں کا کیا کہنا, پنجتن کو دیکھا تو کہہ اٹھے نصارا بھی, پنجتن کو دیکھا تو کہہ اٹھے نصارا بھی, مصحف الٰہی کی صورتوں کا کیا کہنا, مصحف الٰہی کی صورتوں کا کیا کہنا, آل کی مبدت ہی اجر ہے سرور دو عالم سے نسبتوں کا کیا کہنا, حاضری سعادت ہے آرزو عبادت ہے, ظاہر مدینہ کی حسرتوں کا کیا کہنا, حاضری سعادت ہے آرزو عبادت ہے, ظاہر مدینہ کی حسرتوں کا کیا کہنا, مجھ سے بے بذات کو دیکھ کر حضور نبی, مجھ سے بے بذات کو دیکھ کر حضور نبی, زاہدوں کی محشر میں حیرتوں کا کیا کہنا, خوش نوائیاں تیری سبت جعفر خوش گو, نعت کا تصدق ہے شہرتوں کا کیا کہنا.
جی محترم ناظرین, آپ دیکھ رہے ہیں پروگرام نسیم زندگی, اور یاد رہے آپ کو کہ پروگرام کے دوران آپ واٹس ایپ, وائبر اور فیس بک .com/ACUT Morning Show کے ذریعے ہمارے ساتھ رابطے میں رہ سکتے ہیں, ہمارے محترم ماہرین سے کوئی بھی سوال جو آج کے سلسلے یعنی آج کے موضوع کے سلسلے میں ہو تو آپ ان سے پوچھ سکتے ہیں. خیر, اب وقت ہوا ہے گفتگو کے حصے کا جہاں خرم ہمارے محترم مہمان کے ساتھ آپ سب کا انتظار کر رہے ہیں. جی خرم,
بہت شکریہ رباب. جی بالکل, دیپن جان گھوش ہمارے ساتھ موجود ہیں, یہاں پر ایم ایس سی نینو ٹیکنالوجی, تہران یونیورسٹی آف میڈیکل سائنسز تعلیم حاصل کر رہے ہیں, اور ہماری گفتگو ان سے پچھلے ہفتے سے چل رہی تھی فنکشنل فوڈز کے سلسلے میں. کیا ہیں یہ فنکشنل فوڈز, ڈاکٹر صاحب سے ایک بار پھر پوچھیں گے تاکہ جن لوگوں نے پچھلا پروگرام ہمارا نہیں دیکھا تھا وہ آگے جو ہے بہرحال سمجھ سکیں, اور پھر ہم گفتگو کو آگے بڑھائیں گے. بہت شکریہ ادا کرتا ہوں آپ کا تشریف لائے دیپ آپ. اور کیا یہاں سے تھوڑا سا ہمارے ناظرین کو ایک دفعہ پھر سے بتا دیں کہ فنکشنل فوڈ کیا ہے اور اس میں نینو ٹیکنالوجی کہاں سے آ گئی ہے تھوڑا سا.
فنکشنل فوڈز میں جانے کے پر ہم لوگ یہ کہیں گے کہ اس چیز کا ضرورت کیوں ہوا. اب پہلے سے دیکھیں, جب ہم لوگ کے پاس ایک کلٹیویشن ایگریکلچر اسٹارٹ ہوا تو اس دن سے اس میں کچھ نہ کچھ ایڈوانسمنٹس آ رہے ہیں ٹائم کے ساتھ. پہلے جیسے جو ہمارے پاس سیڈ سے جو ایگریکلچر ہوتا تھا, جب پاپولیشن بڑھا تو ہمارے پاس آیا ہائیبریڈس, کہ ایک ہی کم جگہ میں ہم لوگ جہاں پہ زیادہ پروڈکشن کر پائیں تاکہ زیادہ لوگوں کو کھانا مل پائے, ہائیبریڈ سیڈس, ہائیبریڈ ایگریکلچر یہ ہوا. اب اس کے بعد آیا کہ جیسے ہم کھانا کو لمبے دن تک اسٹور کر پائے, جس سے کھانے کا جو شیلف لائف ہوتا ہے وہ بڑھایا جائے, کہ کھانا جلدی سے خراب نہ ہو, کولڈ اسٹور پہ رکھ پائے تاکہ زیادہ تر لوگوں کو پہنچ پائے اور بہت دن تک چلے.
بالکل صحیح.
پر اب جو چینجز آ رہے ہیں وہ ہے کہ کھانے کو اور کیسے لائک نیوٹرینٹ کے ساتھ اور زیادہ پیش کیا جائے. جیسے کھانے میں نیوٹرینٹس ہوتا ہے,
ٹھیک ہے,
پر اس میں دو چیز کیا جا سکتے, ایک تو جو نیوٹرینٹس ہوتے ہیں اس کی اماؤنٹ بڑھایا جا سکتا ہے تاکہ کھانا اور ہمارے صحت کے لیے اچھا ہو. یہ میں ہمارے یہ نیوٹرینٹس یا جو بھی جاتے ہیں اس کی جو اویلیبلٹی ہوتی ہے اس کو بڑھایا جا سکتا ہے,
ٹھیک ہے,
تاکہ جب ہم فوڈ کھاتے ہیں تو زیادہ سے زیادہ نیوٹرینٹس ہمارے باڈی میں ابزارب ہو. تو یہ دو چینجز آ رہے ہیں. और एक जो चेंज आ रही है वो खाने का टेक्सचर या खाने का जो फ्लेवर
अच्छा।
वो और अच्छा बनाया जा सके ताकि वो कंज्यूमर को ज्यादा लाइक अपीलिंग लगे कि हम लोग जब जाते हैं मार्केट में सारे खाने देखते हैं तो आजकल जो है कि हम लोग जाके देखते हैं कौन सा खाने में अच्छा हो, किसकी फ्लेवर अच्छी हो, किसकी टेक्सचर जो देखते में ज्यादा वो हमें अट्रैक्ट करती है।
सही है।
तो ये सारी जो चीजें क्योंकि जो भी इंडस्ट्री है वो बेसिकली एक बिजनेस होती है,
ठीक है,
तो फूड इंडस्ट्री हो कोई भी हो, तो उसमें ये सारे चेंजेस आ रहे हैं कि ये कंज्यूमर्स को और बेहतर
सही। अच्छा दीप, ये जो हमारी गजाएं हैं जिनको हम फंक्शनल फूड कहते हैं, ये ऐसा हो सकता है कि पूरी तरह मस्नूई हो यानी आर्टिफिशियल हो, इनका कोई नेचुरल या कुदरती बैकग्राउंड ना हो हमारे पास। एक बात है, हम एक गंदम से या चावल से एक चीज बनाते हैं, एक सीरियल बनाते हैं, पोरेज बनाते हैं, फिर उसके अंदर तब्दीलियां लाना, एक होता है कि नहीं आपने फ्रॉम द स्टार्ट आपने एक गजा को खुद ही बनाया है और जैसे आप लोगों की मुख्तलिफ फील्ड्स में होती हैं चीजें, ऐसा भी मुमकिन है?
नहीं, ये तो नहीं होता है।
अच्छा।
आप चाहे वो फंक्शनल फूड्स देखो या हाइब्रिड्स देखो या फिर जेनेटिकली मॉडिफाइड फूड देखो, जो भी डिफरेंट साइंस के थ्रू फूड को मॉडिफाई किया जाता है उसमें कुछ नया नहीं बनाया जाता
है।
जो एक एग्जिस्टिंग फूड को उसको हमारे कंजम्पशन है यूज के लिए उसको और बेहतर बनाया जाता है।
अच्छा।
तो फंक्शनल फूड्स में एक एग्जाम्पल दूं, इसमें क्या होता है कि सपोज एक खाने में एक न्यूट्रिएंट की कमी है तो उस न्यूट्रिएंट को लेवल बढ़ाया जा सके, तो ये होता है। और एक क्या होता है, जैसे कोई एक खाना हो जिसमें जैसे उसमें शुगर कंटेंट बहुत हाई हो, तो शुगर कंटेंट हमारे लिए उतना फायदे की नहीं है क्योंकि डायबिटीज या फिर अलग चीजें होती है, तो एक खाने में आप शुगर कंटेंट
कम कर देना
तो बॉडी के लिए वो फायदे हो, या फिर कोई खाने में आप जो फाइबर्स होते हैं जो डायट्री फाइबर्स उसकी अमाउंट इंक्रीज करें तो वो डाइजेशन में मदद करती है, फिर हमारे जो फुल बॉडी सर्कुलेशन वो सही रखते हैं।
ठीक। अच्छा दीप, ये जो रंग डालना, मसलन मिसाल के तौर पे चॉकलेट्स वगैरह हैं उसमें कलर दे दिया जाता है, या कुछ जो सॉफ्ट ड्रिंक्स हैं हमारे उनमें कलर दे दिया जाए, ये भी इनको भी हम फंक्शनल फूड कहेंगे क्योंकि इन इन रंगों का तो कोई फायदा तो नहीं होता, सिर्फ इसके के देखने वाला उसको अच्छा लगेगा, देखने में अच्छा लगेगा।
तो ये जो अब तक जो होते आ रहे हैं या जो हो रहा है इसमें ऐसे एक केमिकल एजेंट्स यूज किया
अच्छा,
जाता है,
ठीक है,
जिसे जो हम कहते हैं आर्टिफिशियल फूड्स जिसमें लोग कलर ऐड करते हैं, एडिटिव्स यूज करते
हैं, चीनी डाल दी,
चीन मोस्ट चीनी या फिर कलर्स यूज किए जाते हैं जो भी खाने का कलर बदल दिया फ्लेवर्स के साथ,
बिल्कुल सही।
पर आजकल जो चल रहा है क्योंकि ये सेहत के लिए उतना अच्छा नहीं माना जाता है क्योंकि हम जितने भी कहेंगे वो केमिकल या वो कलर बॉडी के लिए बायो कंपैटिबल हो, वो फाइनली एंड ऑफ द डे वो केमिकल्स है,
ठीक है,
जो लाइक आर्टिफिशियल लाइक आउटसाइड एक्सट्रा जिसे यूज नहीं करना चाहिए,
ठीक है।
तो आजकल जो चीजें आ रही है कि आप सोचिए कि जैसे कोई भी एक क्रैनबेरी हो या चेरी हो जिसका खुद का एक कलर होता है,
अच्छा,
एक जैसे पर्पल कलर, अगर उस सीड या उस फ्रूट के एक्सट्रैक्ट को यूज करे और उससे उस केमिकल को यूज करके जो हमारे प्लांट से जो नेचुरल हो,
ठीक है,
उसको हम कोई और खाने में ऐड करें और उसमें कलर की इंप्रूवमेंट करें,
ठीक है।
तो ये चल रहा है कि एक कि हम लोग जैसे तीन चार तरह के फूड है हर किसी से एडवांटेज लेके एक फाइनल प्रोडक्ट बनाना,
ठीक है,
जो बॉडी के लिए भी अच्छा और जिसमें कोई लाइक हानिकारक चीजें भी ना हो,
ठीक। तो इसका मतलब है कि फूड्स में हम लोग ज्यादातर कुदरती चीजों को इस्तेमाल कर रहे हैं यानी कुदरती कलर्स, और इस चीज का भी ख्याल रख रहे हैं कि फायदा भी हो, सिर्फ ये नहीं है कि वो उसका रंग अच्छा हो गया है।
नहीं, आप एक खाने में कलर चेंज किया या कुछ भी इम्प्रूव किया वो इम्पोर्टेंट नहीं है, इम्पोर्टेंट है कि जो एंड जो हम लोग खाने वाले उनके लिए कुछ इम्प्रूव हो। अगर मेरा दो चीज सेम रह गया आगे का और अभी का तो उसमें तब्दीली लाने से हम लोग कोई फायदा नहीं,
कोई फायदा नहीं है। दीप बहुत शुक्रिया, उसको आपके साथ आगे बढ़ाएंगे। नाज़रीन, आप लोगों ने मुख्तसर सी बहरहाल अभी हमने शुरू किए है दीप से गुफ्तगू के फंक्शनल फूड क्या थी, आर्टिफिशियल फूड, मस्नूई फूड्स और फंक्शनल फूड्स के का फ़र्क भी थोड़ा सा हमें दीपन जान ने बताया। गुफ्तगू आगे इनसे बढ़ाएंगे लेकिन अभी हम चलेंगे रुबाब के पास और उसके बाद दोबारा आपकी खिदमत में हाजिर होंगे। जी रुबाब,
बहुत शुक्रिया खुर्रम, बहुत ही अहम और जो है बहुत ही मुफीद गुफ्तगू चल रही है फंक्शनल फूड्स के बारे में, और हमारे जो है हमारा नाज़रीन का फ़र्ज़ बनता है कि इस बारे में हमारी मालूम भी अच्छी हो ताकि हमें पता चले हम क्या खा रहे हैं और क्या नहीं खा रहे। खैर मोहतरम नाज़रीन, साथ मिलकर लेंगे एक मुख्तसर सा वक्फ़ा और जल्दी से लौटेंगे आपकी खिदमत में, हमारे साथ रहिएगा।
Thank you.
ناز ناظرین خوش آمدید کہتے ہیں ایک بار پھر آپ سب کو یہاں پر خورم. ہمارے پاس ایک میسج آیا ہے اور یہ میسج ہمیں بھیجا ہے اندلیب نے کشمیر سے, اور لکھتے ہیں کہ پلیز ڈاکٹر سے پوچھئے کہ ہمیں فروزن فوڈ کے بارے میں بھی بتائیے.
فروزن فوڈ کے بارے میں جمی ہوئی جو غذائیں ہیں جن کو فریج میں فریز کر دیا جاتا ہے. بہت شکریہ رباب جی. دیپن جان گھوش ہمارے ساتھ ناظرین یہاں پر موجود ہیں, ایم ایس سی نینو ٹیکنالوجی کی تعلیم حاصل کر رہے ہیں تہران یونیورسٹی آف میڈیکل سائنسز سے. اور دیپن جان, فروزن فوڈ جمی ہوئی غذائیں جن کو ہم فریز کر دیتے ہیں, البتہ یہ خود ایک بالکل علیحدہ موضوع ہے اور ٹاپک ہے اور اس پہ پوری بات کی جا سکتی ہے. کیا مختصر آپ ہمارے جو اندلی صاحب نے پوچھا ہے ان کیا بتانا چاہیں گے فروزن, کیونکہ خود ہی ایک موضوع ہے بہت بڑا.
جو فروزن فوڈ ہے یہ ایک الگ کانسیپٹ ہے,
ٹھیک ہے,
لیکن یہ بہت دن سے چل رہا ہے. اس کا کانسیپٹ یہ کہ کھانے کے شیلف لائف کو بڑھانا تاکہ ہم زیادہ اسٹور کر پائیں
زیادہ عرصے کے لیے.
ہاں, کیونکہ دیکھیے آپ جو کھانا ہوتا ہے اگر ہم نارمل کنڈیشن روم ٹیمپریچر جو نارمل فریج کے کنڈیشن 4 degrees میں رکھتے ہیں تو کھانا کا ایک لائف ہوتا ہے شاید 3 دن 4 دن 1 ہفتے, اس سے زیادہ کھانا صحیح نہیں رہتا,
ٹھیک ہے,
وہ ڈیگریڈ ہونا اسٹارٹ کرتے ہیں. تو فروزن فوڈز اس لیے آیا ہے کہ جو ہم فریزر میں اسٹور کرتے ہیں لائک مائنس ٹیمپریچر میں آلموسٹ, ایک کھانے کو جو موسٹلی ویجیٹیبلس ہوتے ہیں یا میٹ ہوتے ہیں تاکہ اس کو لمبے عرصے تک اسٹور کر پاؤ,
ٹھیک ہے.
اور یہ بھی ہوتے ہیں یہ لوگ جو بھی اور بھی فروزن فوڈز, ایک اور فائدہ کہ انسٹنٹ فوڈز ہوتے ہیں کہ آپ نے اس کو ڈیفروز کیا اور لائک اس کو کھا پائے, لائک وہ کوکڈ ہوتے ہیں ان کوکڈ جو بھی ہوتے ہیں,
ٹھیک ہے.
پر یہ جو فنکشنل فوڈز ہے یہ ایک ڈفرینٹ کانسیپٹ, یہ کہ کھانے میں نیوٹریشن یا نیوٹرین لیول کیسے بڑھایا جا سکے.
اچھا,
تو ایک ہے اسٹوریج کے لیے یوزیج جو فروزن فوڈ ہو گیا, اور دوسرا ہو گیا کہ کھانے کے لیے باڈی کے لیے اور صحت کے لیے کیسے
فائدہ مند حضور مند, ٹھیک ہے, بالکل. بہت شکریہ دیپ. فروزن فوڈ جو ہیں یا جمی ہوئی غذائیں جو ہیں ان کا ایک یہ پورا خود موضوع ہے کہ کس غذا کو کس ٹمپریچر پہ کتنے عرصے کے لیے. یہ ان شاء اللہ جو ہے ہم لوگ اپنے ڈاکٹر حضرات سے درخواست کریں گے کہ وہ اس پہ خود ایک پروگرام کریں تاکہ آپ کو بہتر طریقے سے اور بھی معلومات حاصل کی جا سکیں. دیپن جان کے ساتھ ہم لوگ تھوڑی سی زیادہ ایڈوانس قسم کی گفتگو کرتے ہیں, بہرحال جو ہے ٹاپک سے تھوڑے سے کمپلیکیٹڈ کمپلیکس ہوتے ہیں. جو آنے والی ٹیکنالوجیز ہیں جو بہرحال جو بڑی جو فرسٹ ورلڈ کنٹریز ہیں وہاں پر استعمال کی جا رہی ہیں ان کو ہم یہاں پر ایکسپوز کرنے کی کوشش کر رہے ہیں. تو یہاں پر دیپ ایک فوٹو بھی آ گئی, اگر اس پہ تھوڑا سا بات کر لیجیے.
اس میں آپ جو دیکھتے ہو یہ لائک منرل واٹر ہے جو ہم لوگ کھاتے ہیں, پر لائک یہ ڈفرنٹ فلیورڈ منرل واٹر ہے. اور اس میں دیکھیے جو اوپر دکھ رہا ہے کہ وائٹامن, وائٹامن کیئر, وائٹامن ڈیفنس, وائٹامن ریکوری, تو اس میں سارے وائٹامن انفیوز ہے, لائک اس میں وائٹامن ڈالا گیا ہے, پر ڈفرنٹ وائٹامن سے. ایک وائٹامن ہے جو ریکوری کے لیے کہ آپ کے باڈی میں کوئی ڈیزیز ہو کچھ ہو تو ایک کے لیے, ایک ہے جو باڈی میں جو کوئی بھی جرمز مائکرو روکتے وہ ڈیفنس.
یعنی اگر آپ کو لگتا ہے کہ آپ ایسے علاقے میں یا ایسا کھانا کھا رہے ہیں کہ آپ بیمار ہو سکتے ہیں,
آپ کے چانسز
تو آپ یہ وائٹامن ڈیفنس والے جو پانی ہے
یا پھر اگر آپ میں کوئی لائک کنسپشن یا کوئی اسٹمک میں پرابلمز ہو تو وائٹامن ریکوری, تو ایسے جو چیزیں یہ بیسک پانی ہے. اب سوچیے پانی میں ہم لوگ کچھ نیوٹرینٹس ملاتے ہیں یا کچھ چیزیں ملاتے ہیں جس سے آپ پانی تو پی رہے ہو پر اس میں آپ کو کچھ فائدہ بھی ہو رہا ہے
زبردست,
اور اس میں آپ کیسے ڈفرینٹ ڈفرینٹ طرح کے لائک ورائٹیز بنا سکتے ہیں.
صحیح. اچھا دیپن جان, یہ ایک بہت بڑی تبدیلی ہے فوڈ انڈسٹری میں, تو اس کو آپ کیسے دیکھتے ہیں, ایک چینج ہے بہت بڑا.
ہاں, اس میں ہم لوگ اس پکچر کو لے کے بات کریں گے جو ابھی آپ نے پوچھا کہ جو کیسے ہوا ہے. تو دیکھیے 2006 آلموسٹ 2000 کے آس پاس لائک لاسٹ ڈیکیڈ یہ فنکشنل فوڈ کا کانسیپٹ سٹارٹ ہوا کہ کیسے بدلاؤ لا جا سکے,
ٹھیک ہے.
تو 2006 کے آس پاس پہلا فنکشنل فوڈ کا پروڈکٹ لانچ کیا گیا تھا یو ایس میں,
زبردست.
تو دیکھیے اس میں اس سے نمبر آف پروڈکٹس آلموسٹ 2000 کے آس پاس ہے لائک اراؤنڈ دیٹ ایئر,
ٹھیک ہے.
اور دیکھیے اب جیسے بڑھ چکے ہو لائک 2011 تک کا اسٹیٹسٹک ہے, اب ہم لوگ 15 میں آ چکا اور 4 سال بڑھ چکے, تو اب دیکھیں تو لینئر فیشن میں اس سے انکریز ہوا ہے,
ٹھیک ہے,
نمبر آف پروڈکٹس بڑھتے جا رہے ہیں. پر آپ ایک چیز یہ بھی سوچیں کہ اگر پروڈکٹس بڑھ رہا ہے تو اس کا پیچھے اور ریزن اینڈ ہے, لائک لوگ اس کو یوز کر رہے ہیں, نہیں تو اور پروڈکٹس اور چیزیں لانچ نہیں
ہوتی. بالکل صحیح,
شاید ہم لوگ کے یہاں پہ ابھی تک اتنے لوگ اویئر نہیں ہیں,
ٹھیک ہے,
اس کے نیڈ سے اس لیے یہ بڑھتا جا رہا ہے.
صحیح. اچھا دیپن جان, یہ جو بہرحال یو ایس کا آپ نے وہ دکھایا ہے, کوئی ہمارے ملکوں میں کیا کنڈیشن ہے آپ کے خیال میں؟
یہ تو گلوبل ہے, ہمارے ملکوں میں یہ کہوں گا کہ کچھ کچھ جو چیزیں لائک شاید ہم لوگ جو خود سے پروڈیوس کرتے ہیں اس میں لائک اس کا چانسز کم ہے, پر ہم لوگ جو کھانا جو امپورٹ کرتے ہیں باہر سے جیسے سیریلس ہو یا پھر الگ الگ جو چیزیں ہو جیسے آدر جو ڈیری پروڈکٹس ہو,
صحیح,
تو اس میں یہ دیکھا گیا کہ یہ سارے جو فنکشنل فوڈس کی جو کسٹم ہے وہ زیادہ ہے,
ٹھیک ہے.
पर हम लोग के जो नॉर्मल आपने कहा हमारे यहाँ पे जो होता है, जैसे हम लोग जो दही खाते हैं, कभी देखा है कि प्रोबायोटिक योगर्ट होता है, तो प्रोबायोटिक ऐड करना ये फंक्शनल फूड हो गया।
ठीक है,
ये फिर हम जो सीरियल्स खाते हैं उसमें देखिए डायटरी कंटेंट लाइक फाइबर का कंटेंट हाई कर देना,
बिल्कुल सही।
तो ये भी एक तरह के फंक्शनल फूड्स है। तो ये सारी जो चीजें ये हमारे कंट्रीज में है।
ठीक है, अच्छा।
तो अभी चल रहा है तो शायद ये और
बढ़ेगा, इम्प्रूव करें। ठीक, इसमें क्या देख रहे हैं हम लोग?
इसमें देखिए अब जब भी हम लोग खाने में कुछ भी चीजें ऐड करते हैं तो इसे एक रेगुलेटरी बॉडी होता है जो डिसाइड करती है कि ह्यूमन फूड्स कंजम्पशन के लिए क्या सही है क्या सही नहीं है।
हाँ, एक इंसान को क्या देना है आपने,
कि अब खाने में कुछ भी ऐड करो पर वो प्रूव करना पड़ता है कि हमारे लिए सच में सेहत के लिए अच्छा है।
ठीक है,
नहीं तो अगर साइड इफेक्ट हो तो ये उसको प्रमोट या उसको बेचने के लिए उस प्रॉब्लम्स होते हैं।
ठीक है,
तो उसमें दिखाया गया है कि जैसे एग्जांपल जैसे मैं पहले वाला कहूँ कि डाइजेस्टिव हेल्थ, हमारे डाइजेशन में जो जो हेल्प करते हैं
निजाम इन्हेजाम जो है,
तो इसमें देखिए कि जो फाइबर कंटेंट, तीन चीजें है, फाइबर कंटेंट, प्रोबायोटिक और लास्ट जो है प्रोबायोटिक और प्रीबायोटिक होते हैं।
अच्छा,
दो तरह के होते हैं।
ठीक है, सही।
तो देखिए जो ग्रीन होता है जो जिसमें ग्रीन कलर फाइबर ऑलरेडी अप्रूव्ड है कि वो अप्रूव्ड है, हम लोग यूज कर सकते हैं कोई भी प्रोडक्ट में अगर फाइबर कंटेंट हो तो ह्यूमन के लिए वो सेफ है, अगर हाई फाइबर कंटेंट तो डाइजेशन हेल्प करता है।
इसका मतलब ये सारा कुछ जो है हिसाब किताब के साथ होता है, ऐसा नहीं है कि जिसका जो जी चाहे वो पानी में डाल दिया।
लैब टेस्ट लाइक इस एनिमल प्रोडक्ट्स पे होता है, एनिमल टेस्टिंग फिर ह्यूमन टेस्टिंग।
ठीक है,
ये बड़े टेस्टिंग लाइक 5-6 साल लगते हैं उसके बाद ही मार्केट में।
अब ये जो लाल रंग के हैं रेड कलर के वो क्या मतलब है, यानी जैसे प्रीबायोटिक है ग्रीन? हाँ, तो आपने कहा ओके हो गया। रेड में
जो रेड में वो अभी तक उसमें जो क्लेम है उसको एक्सेप्ट नहीं किया, वो उसे रिजेक्ट कह सकते हैं पर रिजेक्ट मतलब ये नहीं कि वो हानिकारक है।
ठीक है,
रिजेक्ट का मतलब ये होता है कि जो लैब में उसका कोई ज्यादा इफेक्ट नहीं देखा गया। जैसे अगर हम कहते हैं कि 10% या 20% इंक्रीज होता है हेल्थ में तो वो एक सब्सटेंशियल इंक्रीज है। अगर हम देखते हैं कि 2% लाइक एक लेवल के बाद जिसमें ज्यादा डिफरेंस नहीं है तो उसे अभी तक एक्सेप्ट नहीं किया गया है।
सही है।
और जो येलो देख सकते हैं, येलो जो है कि उसमें लोगों ने लाइक अप्लाई किया है कि ये जो चीज है ये हमें बेहतर करते हैं पर अभी तक वो एक्सेप्टेड नहीं है।
सही है,
उसमें रिसर्च चल रहा है।
ठीक, अच्छा दीपन जन, वैसे आपके ख्याल में कौन कौन सी मिनरल्स या मुख्तलिफ चीजें जो है उनको एड किया जाए या किया जा रहा है आजकल, को मोटे मोटे से हमें बता दें?
मोस्टली जो चीज़ें मोस्टली वो वाइटामिन्स होते हैं। अच्छा। ओमेगा 3 जो फिश ऑयल होता है जो हमारे सेहत के लिए बहुत अच्छा है, क्योंकि हर बहुत सारे लोग हैं जो फिश ऐसे नहीं खाते जो वेज होते हैं, बहुत लोग जो फिश पसंद नहीं, तो ओमेगा 3 जो फैटी एसिड होते हैं वो, फिर लाइकोपिन्स होते हैं, फाइटोस्टेरॉल्स जो कोलेस्ट्रॉल को कम करने में मदद करती है, बहुत इंपॉर्टेंट कंपाउंड है, तो वो होती है लाइकोपिन्स जैसे मैंने कहा। तो ये सारी जो चीज़ें हैं जो न्यूट्रिएंट्स है इसी को खाने में ऐड किया।
दीपन जन, एक मुख्तसर सा सवाल मैं यहाँ पूछूंगा कि आपके ख्याल में दवाइयों पर खर्चा करने से बेहतर है कि हम फंक्शनल फूड्स पर खर्चा करें, उसमें इन्वेस्ट करें हमारी गवर्नमेंट?
इसमें एक जो सीइंग है जो कहते हैं ना कि अगर पहले से हम लोग सेहत की केयर करें तो बाद में हम लोग बेनिफिट मिल सकते हैं। जैसे आपको कुछ डिजीज हो आप जाके दवाई खाते हो तो वो है कि वो एक डिफरेंट, वो एक क्यूरिंग का स्टेज है, पर पहले से अगर आप लाइक बहुत और केयर ले रहे हो कि आपको वो लेवल तक पहुंचे ना तो आपको लाइक दवाई का भी यूजेज कम होगा, उसकी फाइल उसका लाइक यूज ही ना करना।
बहुत बहुत शुक्रिया, गुफ्तगू आपके साथ बढ़ेगी आगे। दीपन जान घोष हमारे साथ यहाँ पर मौजूद हैं, मैसी नैनो टेक्नोलॉजी की तालीम हासिल कर रहे हैं तेहरान यूनिवर्सिटी मेडिकल साइंसेज से। गुफ्तगू आगे इनसे बढ़ाएंगे लेकिन अभी हम चलेंगे रुबाब के पास। जी रुबाब,
बहुत शुक्रिया खुरमा। यहाँ पर हमारे पास एक मैसेज भी आया है मोहम्मद यूसुफ साहब का कश्मीर से, उन्होंने लिखा है कि उन्हें डॉक्टर साहब की गुफ्तगू जो कि फंक्शनल फूड्स के बारे में बहुत पसंद आ रही है, बहुत शुक्रिया प्रोग्राम में हमारा साथ देने का। आज मैं बहुत अहम मौजू आप सबके लिए लेकर आई हूँ। मौजू कुछ इस तरह से है, अक्सर वालदैन परेशान रहते हैं कि भाई दोपहर को इन नन्हे मुन्ने फरिश्तों को सुलाया जाए या ना सुलाया जाए, अगर सुलाया जाए तो कहीं ऐसा ना हो कि रात को वो ना सोएं और उधम मचाएं और हम सबको तंग करें। लेकिन आज मैं आपको एक बहुत अच्छी बात बताती हूँ कि दोपहर को अपने बच्चों को आप जरूर सुलाएं, क्योंकि उनकी सेहत के लिए बहुत बहुत जरूरी है। सबसे पहला नुकता यह है कि जो बच्चे दोपहर को सोते हैं, अगर वो दोपहर सुबह को, चूंकि सारे बच्चे जो है वो जल्दी उठ जाते हैं और पूरा दिन जो है वो भाग दौड़ खेल कूद और भाई मस्ती में लगा देते हैं, तो ये क्या होता है कि वो उनका जो जहन है एक तरह से थक जाता है और जहन को फिर आराम की भी जरूरत होती है। तो क्या करना है आपने उनको दोपहर को जरूर सुलाना है ताकि उनका जहन जो है एक तरह से फ्रेश हो जाए, और फिर जब वो दोपहर को सोते हैं तो ऐसे कुछ खास हार्मोन्स रिलीज होते हैं जिससे उनके जहन की अच्छी नशोनुमा भी होती है। इसके अलावा जो बच्चे जो बहुत खेल कूद करते हैं, अब हम सबको पता है कि भाई पूरा दिन जो है उन्होंने खेलना होता है, खासतौर पर छोटे बच्चों की मैं बात कर रही हूं, तो हम ये भी जानते हैं उनका خاص اثر جو ہے ان بچوں کی ہڈیوں پر پڑتا ہے اور خاص طور پر کمر کے موروں پر. تو آج جب بچوں کو دوپہر کو سلاتے ہیں تو ان کے کمر کے موروں کو ایک طرح سے ہمیں بول سکتے ہیں آرام سا ملتا ہے, سکون سا ملتا ہے. اور دوپہر کی نیند بچوں کی ہڈیوں کی نشو نما کے لیے بہت ضروری ہے, تو آپ ان کو دوپہر کو ضرور سلائیے. ایک اور نقطہ جو یہ ہے وہ یہ ہے کہ دوپہر کی نیند کا جو اثر ہے بچوں کے نظام انہضام پر بہت اچھی طرح پڑتا ہے, یعنی ان کو اور زیادہ بھوک لگتی ہے. اور جو بچے کھانا نہیں کھاتے, مجھے پتہ ہے کہ بہت تنگ کرتے ہیں, جو بچے کھانا نہیں کھاتے ان کے لیے دوپہر کی نیند بہت ضروری ہے, کیونکہ جب وہ دوپہر کو سوتے ہیں تو ان کے جسم میں کچھ ایسے جو ہارمونز ہیں وہ خارج ہوتے ہیں جو ان کی بھوک کو بڑھاتے ہیں, اور اٹھتے ہی ساتھ ان کا دل چاہتا ہے کچھ کھانے کا, تو پھر آپ ان کو دوپہر کو ضرور سلائیے. ایک اور اہم نقطہ یہ ہے کہ کچھ بچے ہوتے ہیں جو رات کی نیند سے ڈرتے ہیں, اب شاید اندھیرے کی وجہ سے وہ ڈرتے ہیں, تو آپ ایک کام کریں, آپ ان کو دوپہر کو ضرور سلائیں, کیونکہ دوپہر کی نیند ان کو رات کی نیند کے لیے جو ہے وہ آمادہ کرتا ہے. اور ایک طرح سے بچوں میں ایک اعتماد سا آتا ہے کہ چونکہ دوپہر کو روشنی ہوتی ہے تو وہ آرام سے سو جاتے ہیں, تو انہیں یہ لگتا ہے کہ میں رات کو بھی سوؤں گا تو مجھے بالکل ڈر نہیں لگے گا. یہ کچھ خاص نکات تھے چھوٹے بچوں کی دوپہر کی نیند کے بارے میں, تو آج سے آپ ان کو ضرور دوپہر کو سلائیے کیونکہ ان کی صحت کے لیے بہت ضروری ہے. ساتھ مل کر یہاں لیں گے مختصر سا وقت پاس, کے بعد پروگرام کو آگے بڑھائیں گے, ہمارے ساتھ رہیے گا. عزیز ناظرین, خوش آمدید کہتے ہوئے آپ پہنچ چکے ہیں اس حصے میں جہاں پر ہم اپنی محترم ناظرین کی تصویریں جو ہیں آپ سب کے ساتھ شیئر کرتے ہیں. یہ تصاویر ہیں یوم قدس کی جو نائجیریا میں منائی گئی ہیں, اور یہ تصاویر ہمارے محترم ناظرین نے ہمارے ساتھ شیئر کی ہیں. ہم نے سوچا اس سے اور بہتر کیا کہ یہ بھی ہم اپنی ناظرین کے ساتھ شیئر کریں, کیونکہ یوم قدس جو ہے وہ عالمی دن ہے اور تمام مسلمان اس دن جو ہے اکٹھا ہو کر ظلم کے خلاف جو ہے وہ آواز اٹھاتے ہیں. اور یہ بہت ہی اچھی تصاویر جو ہیں ہمارے ناظرین نے ہمارے لیے بھیجی ہیں. آپ دیکھ سکتے ہیں لوگوں کا جو ہے وہ مجموعہ ہے, اور سب جو ہے وہ ایک آواز ہو کر ظلم کے خلاف جو ہے وہ آواز اٹھا رہے ہیں اور مظلوم کا ساتھ دے رہے ہیں, اور اپنے تمام ناظرین کا ہم شکریہ ادا کرتے ہیں. جی ہاں, یہ تصویر بھی آ گئی جنہوں نے ہمارے لیے اتنی پیاری تصاویر بھیجی, آپ سب کا بہت شکریہ. اور اب ہم چلیں گے خورم کی طرف تاکہ گفتگو کو جاری رکھ سکیں. جی خورم,
شکریہ اپنے ناظرین کا کہ بڑی دلچسپ تصویریں. یہی فائدہ ہوتا ہے جب آپ لوگ تصویریں بھیجتے ہیں تو دنیا کے مختلف کونوں سے, مختلف زاویوں سے, مختلف موضوعات پہ جو بہرحال جو کام ہو رہے ہوتے ہیں, کوئی بھی بات ہوتی ہے, کوئی واقعہ ہوتا ہے, تو ان کی تصاویر ہم یہاں پر دوسرے لوگوں تک بھی پہنچا سکتے ہیں. ہمارے ساتھ ایک منجان گھوش موجود ہیں, ایم این ایس سی نینو ٹیکنالوجی, تہران یونیورسٹی آف میڈیکل سائنسز. گفتگو ہماری چل رہی تھی فنکشنل فوڈز کے سلسلے میں. دیپن جان, وقت ہمارے پاس محدود ہے, نینو ٹیکنالوجی فنکشنل فوڈز میں کیا رول ادا کر رہی ہے؟
نینو ٹیکنالوجی کا رول اس میں یہ ہوگا کہ لائک جو اس میں نینو ٹیکنالوجی کے کچھ پروسیس جس سے ایک کھانے کو پروڈیوس کیا جا سکے, یا پھر نینو ٹیکنالوجی کچھ چیزیں جو میٹیریل جیسے ڈرگ ڈیلیوری میں جو کچھ نینو پارٹیکلس جو ہمیں اس فنکشنل فوڈز میں پہنچنے تک کی مدد کرے. جیسے میں ایگزامپل کہوں گا کہ جب ہم لوگ ایک کھانا ہے آپ کے پاس, اب اس میں وائٹامنس ملاؤ یا جو بھی ملاؤ, تو اس میں پرابلمس کیا آتے ہیں کہ وہ جو چیزیں وہ صحیح سے مل نہیں پاتا ہے. جو کھانے کا میٹرکس ہوتا ہے تو وہ آسانی نہیں ہے کہ آپ کوئی کھانے میں وائٹامن ایڈ کرو یا منرلس ایڈ کر دو,
ٹھیک ہے,
تو اس کو صحیح سے مکس کرنا ہوتا ہے تاکہ ہیومن باڈی میں کنزیوم ہو پائے. تو اس میں ایک رستے کہ جیسے میں نے پہلے بھی بات کی کہ نینو پارٹیکل جیسے لائپوزومس ہو, جیسے لائپوزومس کیا ہوتے ہیں, وہ ایک ہالو پارٹیکل ہوتے ہیں, اس کے اندر آپ کچھ بھی پہنچا سکتے ہیں, اور باہر جو ہوتے ہیں اس میں لپڈز ہوتے ہیں, جو لپڈز ہمارے لیے سیف ہے, لائک یہ کوئی میٹلک نینو پارٹیکل نہیں یا کوئی سیمی کنڈکٹر نہیں جو ہمارے کھانے کے لیے جو اس میں پرابلم ہو سکتا ہے,
ٹھیک ہے,
تو جو لائپوزوم ہے وہ سیف ہے. تو اس کا جو اندر کوڈ ہے وہ ہالو ہے. آپ سوچو کہ لائپوزوم کے اندر وائٹامن یا کسی چیز کو آپ نے انٹریپ کیا, ٹھیک ہے, اور اس کو ایک ڈیلیوری ویکل, اس کو ایک گاڑی کی طرح یوز کیا جو کھانے میں آپ نے ایڈ کیا, آپ نے دہی یا کوئی بھی چاول کسی میں ایڈ کیا, ٹھیک ہے. اب جب کھانا کھاتے ہو تو یہ باڈی کے اندر جاتے ہیں, اور جو لائپوزومس ہوتے ہیں یہ لائک پی ایچ سینسیٹیو ہوتے ہیں, آپ نے کھانا کھایا آپ کے اسٹمک تک کھانا گیا, لو پی ایچ کی وجہ سے لائپوزومس جو ہے کھل جاتے ہیں,
ٹھیک ہے,
تو جب یہ کھل جاتے ہیں تو آپ کے اندر جو آپ نے جو بھی چیزیں ڈالی وہ ریلیز ہوتا ہے,
صحیح ہے,
تو آپ نے باہر کا ایک چیز باڈی میں کتنے اچھے طریقے سے پہنچا ہے, اور لائک صحیح جہاں پہ جانا تھا وہیں پہ جا کے ریلیز ہوا, اور پھر باڈی کا کام ہے اس کو کیسے کنزیوم کرے.
تیبن جان کوش، بہت بہت مفید گفتگو آپ کے ساتھ رہی، بہت شکریہ ادا کرتا ہوں آپ کے، آپ ایسے مشکل موضوعات جو مجھے یقین ہے کہ آپ کے لیے بھی اس کو تیار کرنا تھوڑا سا مشکل ہوتا ہوگا بہ نسبت اس کے کہ ایک بہت آسان سے موضوع پہ ہم لوگ گفتگو کریں، لیکن بہت ضروری ہیں آج کل کے زمانے میں ہماری قوم کے لیے، اور میرے خیال میں جو ہمارے جو بہرحال یونیورسٹیز یا منسٹریز کے جو ادارے ہیں وہ لوگ یہ لوگ پروگرام دیکھتے ہوں گے، تو ان کو چاہیے کہ فنکشنل فوڈ ہوگی، نینو ٹیکنالوجی ہوگی، یا مختلف قسم کی اور جو ٹیکنالوجیز مارکیٹ میں آ رہی ہیں یا ہیلتھ ہمارے سسٹم میں آ رہی ہیں، ان کو اپنائیں تاکہ جلد از جلد ہم لوگ بھی جیسے مختلف بیماریوں سے بچ سکیں، اور جتنی اموات ہو جاتی ہیں چھوٹی چھوٹی بیماریوں سے، جیسے کہ پولیو، جیسے کہ ابھی تک ہمارے ممالک سے نہیں جا سکا، اور یہ مختلف چیز، تاکہ ہم ان چیزوں پر کنٹرول پا سکیں۔ بہت شکریہ ادا کرتا ہوں، آپ تشریف لائیں، بہت شکریہ جی،
بہت شکریہ خرم آپ کا بھی، اور محترم دیپن جان صاحب کا بھی ہم بہت شکریہ ادا کرتے ہیں کہ وہ یہاں تشریف لاؤ، بالکل ایسے پیچیدہ موضوعات پر وہ روشنی ڈالتے ہیں جس کے بارے میں ہم سب کو جاننا بہت بہت ضروری ہے۔ عزیز ناظرین، ساتھ مل کر لیں گے یہاں پر ایک وقفہ، اس کے بعد پروگرام کا آگے بڑھائیں گے، آپ سب ہمارے ساتھ رہیے گا۔ ناظرین، خوش آمدید کہتے ہیں ایک بار پھر آپ سب کو یہاں پر، ایک بار پھر محترم سلطان صاحب کا جنہوں نے ہمیں اسلام آباد سے جوائن کیا، اور دیپن جان گوش کا جو اسٹوڈیو میں تشریف لائے، شکریہ ادا کرتے ہیں جی ہاں،
ایسے ہی ہے، اور اپنے ناظرین کا جنہوں نے تصاویر بھیجی، جنہوں نے ہمیں پروگرام میں ہمارا ساتھ دیا، بہت شکریہ ادا کرتا ہوں۔ اور میں یہاں پر یہ بتاتا چلوں کہ ہمارا ہفتے کا ایک موضوع چلتا ہے جو ہم سنیچر کے دن سے جمعرات کے دن تک چلاتے ہیں، اس پہ مختلف زاویوں سے بات کرتے ہیں، اور ایک ہمارا دن کا موضوع ہوتا ہے، اسی ہفتے کے موضوع سے ہی وہ دن کا موضوع نکلتا ہے اور اس پہ ہم بات کرتے ہیں، اور ایک ہمارا موضوع ہوتا ہے جو ہمارے ڈاکٹرز حضرات جو ہیلتھ سے، میڈیکل سے ریلیٹڈ، صحت سے متعلق جو ہوتے ہیں، وہ آ کے ہمارے ساتھ گفتگو کرتے ہیں۔ تو آپ لوگوں کا بہت سی چیزیں ہوتی ہیں جن کے اوپر آپ ہمارے پروگرام میں کال کر کے، یا وائبر، واٹس ایپ کے ذریعے، فیس بک کے ذریعے، ای میل کے ذریعے، تصاویر، کوئی اچھی بات آپ شیئر کر سکتے ہیں ہمارے ساتھ، ہمیں اپنا نمبر دیں، ہم آپ کو کال کر سکتے ہیں، آپ اس کے بارے میں اپنا، آپ کی نظر، آپ کیا سوچتے ہیں اس کے بارے میں وہ بتا سکتے، ضروری نہیں ہے کہ آپ جو ہے کوئی علمی بات کریں، لیکن آپ کے ذہن میں اگر مثال کے طور پہ حجاب کے بارے میں، پردے کے بارے میں کوئی بات بھی ہے تو آپ ہمارے ساتھ کر سکتے ہیں۔
جی ہاں بالکل، اور اپنے تمام ناظرین کا ایک بار پھر شکریہ ادا کرتے ہیں، اور ہم کل کے محترم مہمانوں کے بارے میں ناظرین کو بتا دیں، کل جو ہے وہ جمعرات کا دن ہے، اور ہمارے ہفتے کے موضوع کا جو ہے وہ ہم کوئی خلاصہ نکالتے ہیں یا موضوع کو کہیں نہ کہیں پہنچانے کی ہم کوشش کرتے ہیں۔ تو انشاءاللہ اسٹوڈیو میں ہمارے ساتھ موجود ہوں گی زہرا زمانی صاحبہ، جی ہاں، اور وہ انشاءاللہ اس موضوع پر جو ہے وہ گفتگو کریں گی، اور ہمارے ساتھ موجود ہوں گے
جی ڈاکٹر یاسر اندرابی کو ہم امریکہ سے لیں گے اسکائپ کے ذریعے، اور انشاءاللہ ان سے ہماری گفتگو رہے گی کہ میڈیکل کی دنیا میں کیا نئی تبدیلیاں آ رہی ہیں، کیا ایڈوانسمنٹ ہو رہی ہیں، اس کے بارے میں انشاءاللہ وہ ہمارے سے بات
کریں گے۔ تو کل کا پروگرام ہمارا مس مت کیجیے گا، اور واٹس ایپ اور وائبر پر ہمیں بالکل مت بھولے گا، اس دعا کے ساتھ کہ آپ کا آج کا دن بہت اچھا گزرے، ہمیں بھی اپنی دعاؤں میں یاد رکھیے گا۔ کل تک کے لیے مجھے رباب منصوری اور خرم علی کردیزی کو پروگرام نسیم زندگی سے اجازت دیجیے، خدا حافظ۔